यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता, समसामयिक विषयमा छलफल। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू महिनामा एकपटक अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने। सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको कांग्रेस सभापति गगन थापाको भनाई। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। र गाजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह र रासोपाका सभापति रवि लामिछाने बीच हिजो साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच समसामयिक राजनैतिक विषयमा छलफल भएको बताइएको छ। छलफलमा पार्टीको भावी कार्यदिशा बारे पनि छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले हिजो विज्ञप्ति जारी गरी भूइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभयो। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनैतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा साँझ 1 घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुपर्नेछ। दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्यबीच संयुक्त बैठक बसी पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत नागरिक, सरकार, मन्त्री, व्यवस्थापिका, सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्ने यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कंग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि शुरू केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कंग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्नुहुँदै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनैतिक प्रस्ताव र केन्द्रीय विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि हिजो बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको हो। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। विश्व आदिवासी दिवस नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा हिजो काठमाडौँको टुडीखेलमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा विज्ञान र प्रविधिको आधुनिक प्रयोग मार्फत अगाडि बढ़नुपर्ने बताउनुभयो। उहाँले प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान सिप र संस्कृति जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उल्लेख गर्नुभयो। हुलाकी सड़क अन्तर्गत जनकपुर भिट्टा मोड़ जोड़ने सड़कमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सड़कको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सड़कको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज अपरान्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिनुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा अर्थमन्त्री डा सोरी मुवागले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 1 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री शाहका तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै आजै विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। बैतडीमा 76% आमाले पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क रहेको छ। बच्चा जन्मिएदेखि 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने भए पनि 24% अझै पूर्ण स्तनपान नगराएको स्वास्थ्य कार्यले बैतडीको तथ्याङ्कले देखाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
बैतडीमा गएको आर्थिक वर्षमा 3,540 आमाले बच्चा जन्माएकोमा 2,691 जनाले मात्र पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्की,
76% पूर्ण स्तनपान गराएको भन्ने राष्ट्रिय स्तरमै हेर्दाखेरि पनि विगत हाम्रो विभिन्न सर्वेहरूले 70% आमाले गराउँथ्यो भने अहिले राष्ट्रिय स्तरमा हेर्दाखेरि 56% आमाले मात्र पूर्ण स्तनपान गराएको अवस्था।
आमाको दूधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्वहरू पाइने भएकाले 6 महिना सम्म उसलाई आमाको दूध बाहेक अन्य खानेकुरा खुवाउन नहुने बताउनुहुन्छ श्री अहेब मोहन कलाउनी। बच्चा जन्मेको 1 घण्टाभित्र आमाको बिगौती दूध र 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने बताउनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
पाउन सक्दैनन् पकाउन नसक्दाखेरि अन्य रोगहरू झाडा पाखाला अब पेटका समस्याहरू लगायतका रोगहरू लाग्ने गर्छन्। त्यसकारणले अब आमाको दुध शिशुको लागि एकदमै पोषिलो सफा सुरक्षित र पकाउन पनि सजिलो हुने हो।
बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृत समान हुने भएकाले छ महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
हिजो साँझ परेको अविरल वर्षासँगै सड़क माथिबाट लेदो सहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आज बिहान करिब 4 बजे बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 9 को तीनथली र नार्केमा लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। आज बिहानैदेखि राजमार्गमा पहिरोका कारण यातायात अवरूद्ध भएपछि सड़क डिभिजन भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहितका देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड़ लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसी पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्छन्। यस्तै सौरमास अनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा जम्मा भएका छन्। प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनार स्थित सुन्दरी जलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपड़ा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढ़ाउने गर्छन्। बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरी जल पुगी स्नान लगायत नित्यकर्म गरी जल लगेर पशुपति मन्दिरमा चढ़ाउने गर्छन्। बोलबम यात्रामा करिब 10,000 बढ़ी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरी जलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीन विक्रम थापाले जानकारी दिनुभयो। विभिन्न सुविधा अवसर शिक्षा र रोजगारीका लागि ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाई सराई गर्ने क्रम बढ़दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँ ठाउँ सुनसान बन्दै गएका छन्। यसै क्रममा बागलुङमा पनि बसाई सराई बढ़दै गएपछि बढ़दो बसाई सराई रोक्न बागलुङका स्थानीय तहहरूले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अघि सारेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
बढ़दो बसाई सराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ़दो बसाई सराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि बसाई सराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाई सराई रोक्न स्थानीय तहले कृषि, पशुपालन, उद्यमशीलता प्रवर्धन, उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक:
यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, चितवर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने चौलेतमा मौरीको घारहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री, कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
वैदेशिक रोजगारीबाट फर्केर यही केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढ़ीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौं भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री, कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
अब के दिनुपर्छ हामीले? हामी आत्मनिर्भर हुनुपर्छ। परनिर्भर हुनु भएन, हामीले देशमै उत्पादन हुने चिजहरू उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले कसैले व्यापार गर्ला, कसैले उद्योग चलाउला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुधे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने पनि स्पष्ट पार्नु भएको छ। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कार्यवाही जारी रहने उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई 31 गाजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित नयाँ योजना घोषणा गर्नुभएको थियो। योजनामा हमाससहित गाजामा रहेका सबै सशस्त्र समूहलाई निशस्त्र बनाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताइएको छ। यता विद्रोही समूह हमासले भने ट्रम्पको योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। समुद्री आदि डल्फिन पूर्वी चीनतर्फ अघि बढ़ेपछि सांघाईका दुई प्रमुख विमानस्थलले 1,300 भन्दा बढ़ी उड़ान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सांग सुकीको पूर्ण तथा निशर्थ रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। राष्ट्रपति मिन आङ हलाङले सन् 2021 सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाली एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिण्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढ़ी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सृजना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौड़धूप गर्नुपर्ने अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपाल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढ़ेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयातसँगै ग्यास उद्योगबाट सिलिण्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ़दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ़दै गएको हो। यसै मा क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढ़ेर 2,67,65,000 भन्दा बढ़ी पुगेको छ। त्यसै गरी मोबाइल बैंकिङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नागेको छ। डिजिटल वालेट र मोबाइल बैंकिङको यो फड्कोले सर्वसाधारणमा वित्तीय साक्षरता र प्रविधि प्रति विश्वास बढ़दै गएको स्पष्ट देखाएको छ। आर्थिक वर्ष सन् 2024-25 क्यूआर कोड मार्फत हुने भुक्तानीको संख्या र मूल्य दुवैमा ऐतिहासिक रेकर्ड निर्माण भएको छ। क्यूआर भुक्तानीको संख्यामा 92.5% र कुल कारोबार मूल्यमा 91.8% वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको खरिद देखि ठूला व्यापारिक तथा सेवामूलक क्षेत्रमा समेत सर्वसाधारणले क्यूआर स्क्यान गरेर सहजै भुक्तानी गर्न थालेका छन्। आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। यस दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँले बढेर 3,01,700 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार तोलामा 900 रुपियाँले बढेर सुनको भाव 2,96,900 रुपियाँमा कारोबार भएको थियो। त्यसै गरी आइतबार चाँदीको मूल्य पनि तोलामा 70 रुपियाँले बढेर 4,600 रुपियाँमा कारोबार भएको छ। गएको माघ 15 गते सुनको भाव तोलामा 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँमा कारोबार भएको थियो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट प्रतियोगिता कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको मिति अनुसार एनपीएल दशैं लगत्तै शुरू हुने भएको हो। दशैंको पूर्णिमाको भोलिपल्ट शुरू हुने एनपीएलका लागि सहभागी 8 वटै फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाड़ी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, कर्णालियाक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ड्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएल 2026 लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्याण्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। स्लो लेफ्ट आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले T20 क्रिकेटमा 23 विकेट लिएका छन्। जैबले हालै भाइटालिटी ब्लास्ट र द 100मा समेत सहभागिता जनाइसकेका छन्। सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्ध गरेको छ।
रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाड़ी भागमा साधारणतया बदली रहेको जनाएको छ। आज देशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछाने बीच भेटवार्ता, समसामयिक विषयमा छलफल। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा एकपटक अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने, सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको कांग्रेस सभापति गगन थापाको भनाई, ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र र गाजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।